ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्ताइनुहु व नस्ताफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يدلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والعاديات ذبحا فالموريات قدحا فالمغيرات صبحا فأثرن به نقعا فوسطن به جمعا إن الإنسان لربه لكنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بؤثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير یہ سورہ والعادیات ہے، پچھلی مجالس سے اس کا سلسلہ چل رہا ہے۔ اس صورت میں اللہ تبارک و تعالیٰ نے گوڑوں کی قسم کھا کر کے فرمایا ہے کہ انسان اللہ تبارک و تعالیٰ کا بڑا ناشکرا ہے۔ اللہ تعالیٰ کی نعمتوں کا جیسا شکر ادا کرنا چاہیے ویسا ادا نہیں کرتا، اور گویا اللہ تبارک و تعالیٰ اس بات کی طرف متوجہ کرنا چاہتے ہیں کہ انسان کو ناشکری والا یہ طریقہ چھوڑ کر شکر گزاری والا انداز اختیار کرنا چاہیے۔ گزشتہ مجلس میں بتلایا تھا، حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ نے فرمایا کہ ناشکری جو ہے وہ تین قسم کی ہے۔ سب سے بڑی ناشکری تو وہ ہے کہ نعمت دینے والی ذات اللہ تعالیٰ کی، جس نے ساری نعمتیں عطا فرمائیں، اب انسان ان نعمتوں کے دینے کی نسبت اللہ تبارک و تعالیٰ کی طرف کرنے کے بجائے دوسری چیزوں کی طرف، وہ بت جن کو اس نے اپنے ہاتھ سے گڑ لیا ہے، ان کی طرف ان نعمتوں کی نسبت کرتا ہے۔ گویا نعمتیں تو دی اللہ نے، اور کہتا ہے کہ یہ لات نے، عزا نے، منات نے یہ نعمتیں ہمیں عطا فرمائی، اولاد کی نسبت، تندرستی کی نسبت، روزی کی نسبت، اللہ کے علاوہ دوسری چیزوں کی طرف انسان کرتا ہے۔ اور پھر ان نعمت دینے والے کی، ان نعمتوں کی وجہ سے اطاعت و فرما برداری اور اس کی جو عبادت کرنی چاہیے اس کے بجائے وہ ان چیزوں کی عبادت کرتا ہے، تو گویا یہ بہت بڑی ناشکری، اعلیٰ درجے کی नेमत देने वाले की तरफ उन नेमतों की निस्बत करने के बजाय दूसरी चीजों की तरफ निस्बत करें कि उन्होंने दी, और जो असल नेमत देने वाला है उसकी इताअत, उसकी इबादत करने के बजाय दूसरी चीजों की इताअत और इबादत में लग जाए, तो ये आला दर्जा है नाशुक्री का, पहली किस्म। अब दूसरी किस्म जो है वो उससे दूसरे नंबर के ऊपर है कि बंदा उन नेमतों को अल्लाह तबरक तआला ने, जितनी भी नेमतें अल्लाह ने इंसानों को दी हैं, वो इंसान की जरूरतों और उनकी मसलियतों के पेश नजर दी है। जैसे अल्लाह ताला ने हमें एक जिस्म अता फरमाया, इस जिस्म के अंदर अल्लाह ने हमें आंखें दी, जबान दी, कान दिए, हाथ दिए, पांव दिए, दिल दिया, दिमाग दिया, और जिस्म के इस जो है 5 फीट के कद के अंदर मालूम नहीं कैसे कैसे कुआ अल्लाह तबरक ताला ने फिट कर दिए। और ये सब जो दिया है अल्लाह ताला ने, दरअसल हमारी जरूरतों और हमारी मसलहतों के पेश नजर अल्लाह ताला ने हमें अता फरमाया। कायनात की इन तमाम चीजों को अल्लाह ने चूंकि इंसान के लिए पैदा फरमाया और इंसान के लिए कायनात की इन चीजों से फायदा उठाना उसी वक्त मुमकिन है जबकि ये सारी नेमतें जो अल्लाह ने दी हैं वो उसके अंदर मौजूद हों, आंखें हों, जबान हो, कान हो, हाथ हो, पांव हो, दिल हो, दिमाग हो, ये सारे जो कुवा अल्लाह ताला ने अता फरमाए, इन कुवा ही के जरिए से इंसान कायनात की इन चीजों से कमा हक्कहू फायदा उठा सकता है। गोया ये इंसान की जरूरत है और जरूरत के साथ साथ उसकी मसलहत भी है, यानी इन कुवा को ऐसे कामों में जिसमें आइंदा चल करके उसका फायदा है वो इस्तेमाल करेगा। तो गोया ये सारी नेमतें अल्लाह तबरक तआला ने इसी मकसद के पेशे नजर अता फरमाई। अब कोई आदमी जो है उसको इन जरूरतों और मसलियतों में इस्तेमाल करने के बजाय जो है जहां अल्लाह तबरक तआला ने मना किया है, इन नेमतों को अता करने के साथ साथ अल्लाह ताला ने कुछ पाबंदी भी लगा दी, आंखें दी तो अल्लाह ताला ने ये भी फरमा दिया कि इन आंखों के जरिए से आपको नामहरम औरतों को देखना नहीं है। ऐसी चीजें जिनको देखने से अल्लाह ताला नाराज होता है, जो अल्लाह को पसंद नहीं है, उसको आपको इन आंखों के जरिए से देखना नहीं है। जबान दी, इस जबान से ऐसी बातें अपनी जबान से अदा नहीं निकालना है जिससे अल्लाह ताला नाराज होता है, जिससे अल्लाह ने मना फरमाया है। तो ये कुछ थोड़ी बहुत पाबंदियां भी आयद की गई हैं इन आज़ा और नेमतों को इस्तेमाल करने के दौरान। तो इंसान बजाय इन पाबंदियों को का लिहाज करने के उन्हीं गलत कामों में जिससे मना किया गया है वो इन नेमतों को इस्तेमाल करता है। जैसे एक मिसाल से आप यूं समझिए कि किसी आदमी ने आपको कोई सवारी दी, गाड़ी दी आपको, कार दी या मोटरसाइकिल दी, ताकि आप उसको अपनी जरूरतों में इस्तेमाल करें। कि भाई आप नौकरी करने के लिए जाते हैं, जहां आपका नौकरी वाला मकाम है, जगह है, वो काफी दूर है, वहां पहुंचने में आपको बहुत मशक्कत लाहिक होती थी, बसों में बैठकर, ट्रेन में बैठकर के आप जाते थे और उसमें बड़ा वक्त जाया होता था। उसने आपको एक मोटरसाइकिल लेकर के दे दी, गाड़ी लेकर के दे दी कि आप इत्मीनान से वहाँ अपनी मुलाजमत की जगह पर जा सकें और इसी तरह अपनी दूसरी जरूरतों में भी उसको इस्तेमाल कर सकें। लेकिन साथ ही साथ जो है उसने ये भी कहा कि देखो फला फला काम में इस गाड़ी को इस्तेमाल मत करना, मेरे खिलाफ जो है इस गाड़ी को इस्तेमाल, मुझे नुकसान पहुंचाने के अंदर इस गाड़ी को इस्तेमाल मत करना। अब आपने बजाय इसके के वो उसकी इस जो है हिदायत पर अमल करते इस गाड़ी को उसको नुकसान पहुंचाने ही के अंदर इस्तेमाल करना शुरू कर दिया। तो ये गोया बहुत बड़ी नाशुक्री होगी कि जिसने नेमत दी उस नेमत को उसके खिलाफ ही उसकी बगावत में उसकी नाफरमानी में इस्तेमाल किया जा रहा है। तो ये गोया एक बहुत बड़ी नाशुक्री है। तो इसी तरीके से अल्लाह तबारक तआला ने जितनी भी नेमतें हमें अता फरमाई हैं, आंखें दी हैं, तो उन आंखों को अल्लाह ताला की तरफ से जो हमें इस्तेमाल करने की इजाजत दी गई जहां हमारी जरूरतें हैं, इसलिए कि अगर ये आंख न होती तो हमारे बहुत से काम उसकी वजह से रुके रहते। लेकिन अल्लाह तबारक तआला ने आंखें हमारे फायदे के लिए, हमारी जरूरतों को पूरा करने के लिए अता फरमाई। तो अब साथ ही साथ कुछ पाबंदी भी आयद कर दी। अब कोई आदमी आंखों को उन कामों में इस्तेमाल करता है जिनसे अल्लाह तबारक तआला ने मना फरमाया है, तो गोया इस पाबंदी की खिलाफ वर्जी, ये गोया आंख जैसी नेमत की क्या है, नाशुक्री है। आंख एक बहुत बड़ी नेमत है। जो लोग बीनाई से महरूम हैं, पैदाइशी तौर पर नाबीना हैं, उनसे पूछो कि ये कैसी बड़ी नेमत है, या जिनको अल्लाह ने बीनाई तो दी थी लेकिन किसी बीमारी की वजह से उनकी बीनाई छीन गई है, आज वो उस बीनाई वाली नेमत से महरूम है, आंखों से अपना फायदा नहीं उठा सकते, उनके दिल से पूछो कि ये कितनी बड़ी नेमत है। वो बड़ी से बड़ी दौलत खर्च करके और बड़े से बड़ी कुर्बानी दे करके वो इस नेमत को दोबारा हासिल करने की कोशिश करेगा, लेकिन महरूम है। तो बहरहाल ये नेमत, इतनी बड़ी नेमत है अल्लाह ताला ने जो हमें अता फरमाई आँख की शक्ल के अंदर, और उसको हमें अल्लाह ताला ने अपनी ज़रूरतों में इस्तेमाल करने की इजाज़त दी। भाई हम खाने जो है कमाने के लिए, अपनी ज़रूरतों को हासिल करने के लिए आँखों को भी क्या करते हैं, इस्तेमाल करते हैं। आप तिजारत करेंगे, सर्विस करेंगे या खेती बाड़ी करेंगे, तो वहाँ अगर आपका आँखें हैं तो उस सूरत में बहुत उन आँखों की वजह से आप अपने इस कारोबार में बहुत ज़्यादा बड़ा तरक्की कर सकते हैं, फ़ायदा उठा सकते हैं। इसी तरीके से अपनी दूसरी ज़रूरतों में आप उसको इस्तेमाल कर सकते हैं। अल्लाह ताला ने हमारी इन ज़रूरियात के अंदर इस्तेमाल करने की इजाज़त दी इन आँखों को, और साथ ही साथ अल्लाह ताला की तरफ से ये पाबंदी भी आयद की गई है कि भाई इसको के जरिए से नामहरम को मत देखना। बल्कि बाज चीज़ें तो ऐसी है जिनके देखने पर अल्लाह ताला की तरफ से बाकायदा इनाम दिया जाता है। जैसे कि रिवायतों में आता है कि कोई जब शोहर अपने घर में दाखिल होता है और घर में दाखिल होते वक्त अपनी बीवी को मोहब्बत की नज़र से देखता है और उसकी बीवी अपने शोहर को मोहब्बत की निगाह से देखती है, तो अल्लाह ताला दोनों को रहमत की निगाह से देखते हैं। तो अब देखिए शहवत वाली निगाह यहाँ बीवी के सिलसिले में डालने की शरीयत ने इजाज़त दी, अब इसी शहवत वाली निगाह को वो दूसरी जगह डाल रहा है जहाँ से उसको मना किया गया था। तो ये आँख जैसी नेमत की क्या होगी, नाशुक्री होगी। या जैसे कोई आदमी जो है वो अपने वालिदैन को रहमत और मेहरबानी की निगाह से देखता है। हदीस में आता है मामिन वलदिन बारिन यंजुरु इला वालिदैहि नजरत रहमतिन इल्ला कतबल्लाहु बिकुल्लि नजरतिन हज्जतन मबरूरतन, कि वो ऐसा बेटा जो अपने माँ बाप का मुती हो, फरमाबरदार हो और उनको राहत पहुँचाने वाला हो, अगर वो जो है मेहरबानी की नज़र से अपने वालिदैन को देखता है तो अल्लाह ताला हर नज़र पर उसको हज्ज मबरूर का सवाब अता फरमाते हैं। ये सुनकर हजरत सहाबा रिदवानुल्लाह ताला अलैहि मजमईन ने अर्ज़ किया कि या रसूलल्लाह वलौ फी कुल्ली यौमिन मियत मरतिन, कि अगर वो आदमी एक एक दिन में 100-100 मरतबा अपने माँ बाप को इस तरह मेहरबानी की निगाह से देखेगा तो क्या उस सूरत में भी हर हर निगाह पर अल्लाह ताला हज्ज मबरूर का सवाब अता फरमाएंगे। जहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया नाम अल्लाह अकबर व अतयब, जी हाँ अल्लाह ताला की शान तो बहुत ऊंची और बड़ी पाकीज़ा है, उसके खजाने में कहाँ कमी है। वो अगर एक नज़र पर एक हज्ज मबरूर क्या 100 हज्ज मबरूर का भी सवाब दे तो वहाँ तो कोई कमी आने वाली नहीं है। तो क्या, तो देखो आँख का एक इस्तेमाल ये है जिस पर अल्लाह ताला बंदे से राजी होते हैं। आदमी ऐसा इस्तेमाल करे तो उसके नामा आमाल में सवाब का एक बड़ा जखीरा जमा हो जाएगा। उसके बजाय वो नामहरम पर निगाह करता है तो कुरान में उस पर मना किया गया, कुल लिल मुमिनीन यगुद्दू मिन अबसारिहिम, कि आप ईमान वालों से कह दीजिए कि अपनी निगाहों को नीचा रखें। ईमान वाले मर्दों से भी कह दीजिए, वकुल लिल मोमिनात, ईमान वाली औरतों से भी कह दीजिए कि वो अपनी निगाहों को नीचा रखें। और जैसा कि हदीस में आता है, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल ऐनान तज़्नियान व ज़िनाहुमा नज़र, आंखें भी जिना करती हैं और उनका जिना क्या है, देखना है। जैसे आदमी किसी पराई औरत के साथ बदफैली करे तो वो जिना कहलाता है, वो तो शर्मगाह का जिना हुआ। लेकिन आंखों का जिना ये है कि किसी पराई औरत को शहवत वाली निगाह से देखे। अल्लाह ने मना फरमाया, अभी इन आंखों से वो नामहरम औरतों को, पराई औरतों को शहवत भरी निगाहों से देखता है तो ये क्या हुआ, एक आंख की नाशुकरी हुई। जिसको जिना करार दिया गया है ये उसका इर्तिकाब कर रहा है, और बल्कि ये बदनिगाही जो है बड़ी खतरनाक है। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, अन नजरतो सहमुम मस्मूमुम मिन सिहाई इब्लीस मन तरकहा मखाफती अब्दलतुहु ईमानन यजिदु हलावतहु फी कल्बिही। ये हदीस कुदसी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बारी ताला का इरशाद नकल करते हैं कि बदनिगाही, किसी पराई औरत को शहवत की नजर से देखना, ये शैतान के तीरों में से एक जहरीला तीर है। मन तरकहा मखाफती, बारी ताला फरमाते जो मेरे खौफ और मेरे डर से उस निगाह को, बदनिगाही को क्या करेगा, छोड़ दे। दूसरों के डर से तो छोड़ देता आदमी, आदमी बदनिगाही कर रहा हो और बदनिगाही करते करते उसने महसूस किया कि मेरे अब्बा मेरी इस हरकत को देख रहे हैं तो वो अपने आप को रोक लेगा, मेरे उस्ताद मुझे देख रहे हैं तो वो अपने आप को रोक लेगा, मेरे शेख मुझे देख रहे हैं तो अपने आप को रोक लेगा। बल्कि ये तो बड़ों की बातें हैं, छोटे जो हैं कि अगर कोई आदमी बदनिगाही कर रहा हो और वो ये महसूस करे कि मेरा बेटा इस बदनिगाही करते हुए मुझे देख रहा है तो फौरन शर्मा करके अपने आप को उससे रोक देगा। वो सोचेगा मेरा बेटा क्या सोचेगा, मेरा बाप कैसा कमीना है, पराई औरतों को देख रहा है। तो वो उसके डर से अपने आप को बदनिगाही से बचाने की कोशिश करता है, या किसी कोई बदनिगाही का इर्तिकाब कर रहा हो और उसको ये महसूस हो कि मेरा शागिर्द मुझे देख रहा है, वो क्या सोचेगा कि मेरा शागिर्द मैं तो मेरे मुतालिक ये ख्याल करेगा कि मेरा उस्ताद कैसा कमीना है कि पराई औरतों को देखता है। तो जो अपने छोटे हैं उनको जो है, अगर उनके मुतालिक उसको मालूम हो जाए कि इस बदनिगाही का इर्तिकाब करते हुए मुझे देख रहे हैं तो भी अपने आप को रोक। बहुत से लोग ये उज्र पेश करते हैं कि मैं अपने जज्बात के अंदर मगलूब होकर के अपनी निगाहों पर कंट्रोल नहीं रख सकता। लेकिन उसको कहोगे कि भाई अगर तुम बदनिगाही कर रहे हो और इन लोगों ने तुमको देख लिया तो अपने आप को फौरन बचाओगे या नहीं बचाओगे? जब उनके लिए आप अपने आप को बचा रहे हो उनके मालूम होने के डर से, तो अल्लाह ताला तो हर वक्त देख रहे हैं। अलम यालम बि अन्नल्लाह यरा, क्या इस बंदे को मालूम नहीं कि अल्लाह ताला देख रहा है? अल्लाह ताला को मालूम, यालम खायनतल आयुन वमा तुख्फी सुदूर, बारी ताला कुरान में फरमाते हैं कि आंखों की खयानत को अल्लाह ताला जानते हैं और उन बातों को भी जो आदमी अपने दिलों में छुपाए हुए है। तो अल्लाह ताला तो इन सारी चीजों से वाकिफ है। तो बंदों, अपने जैसे बंदों को के अपने हाल पर वाकिफ होने को महसूस करते हुए आप अपने आप पर कंट्रोल कर लेते हैं तो क्या अल्लाह के खातिर आप अपने आप पर बदनिगाही से कंट्रोल नहीं करेंगे, नहीं बचा पाएंगे? जबकि उनके लिए अगर आप अपने आप को रोकेंगे तो कोई इनाम मिलने वाला नहीं है, अल्लाह के लिए अपने आप को रोकेंगे तो। बारी ताला फरमाते हैं, अब्दलतुहु ईमानन यजद हलावतहु फी कल्बिही, उसके बदले में मैं उसको एक ईमानी कैफियत ऐसी अता फरमाऊंगा कि जिसकी मिठास को वो अपने दिल में महसूस करे। तो अल्लाह के खातिर करेगा तो इनाम भी मिलेगा, इनके खातिर करने पर तो कोई इनाम भी मिलने वाला नहीं। तो आग जैसी ये नेमत जो अल्लाह ने अता फरमाई, और ऐसी अजीम नेमत है कि लिखा है, साइंसदान कहते हैं कि ये आग जो है जब अंधेरे में जाती है तो वो फैलती है, और उजाले में आती है तो वो सुकड़ती है। वो अगर उजाले में आके न सुकड़े तो उस सूरत के अंदर आके आदमी देख सकता नहीं, और अंधेरे में फैलती है, और इस फैलने और सुकड़ने के दौरान वो सार आदमी के वो आसाब वो पट्टे जो मसल्स जो अल्लाह ताला ने आंख के अंदर रखे हैं वो 7 मील का फासला तय करते हैं। ये अल्लाह ने एक ऐसी कुदरत अपनी कुदरत कामिला से ये नेमत हमें अता फरमाई है, और इसको हम बेदरेग इस्तेमाल करते हैं। अब अगर अल्लाह की दी हुई आंखों को अगर कोई आदमी अल्लाह की नाफरमानी में इस्तेमाल करे, जिन चीज़ों को देखने से अल्लाह ने मना किया है, नामहरम औरतों को देखता है या टीवी देखता है जिसमें वही नामहरम औरतों की तस्वीरें हैं, या मोबाइल के अंदर इन्हीं चीज़ों को देख रहा है, तो उस सूरत के अंदर गोया वो अल्लाह की दी इतनी बड़ी नेमत की क्या कर रहा है, नाशुक्री कर रहा है। अल्लाह ने तो मना किया था कि मेरी इस नेमत को इन कामों में इस्तेमाल मत करना, अब ये इन कामों में इस्तेमाल करके गोया जो है गलत जगह उसको इस्तेमाल करके अल्लाह ताला की नेमत की गोया ना शुक्री और ना कदरी का इर्तिकाब कर रहा है। तो बहरहाल और दूसरा भाई हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह बदनिगाही से बचने के लिए एक अजीब गरीब जो है चीज बतलाई। एक नौजवान ने आकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया, अर्ज किया कि अल्लाह के रसूल, मैं जिना का आदि होने की वजह से अपने आप को जिना से बचा नहीं सकता, सारे काम शरीयत के मैं करने के लिए तैयार हूँ, लेकिन जिना की आदत ऐसी है कि वो मुझसे छूट नहीं सकती, आप मुझे उसकी इजाजत दे दीजिए। अब देखिए उसकी जुरात कि वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से जिना की इजाजत मांग रहा है। कोई दूसरा होता तो उस पर नाराज होकर के उसको सख्त सजा देता, लेकिन कुर्बान जाइए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शान तरबियत पर कि आपने जर्रा बराबर भी गुस्से का इजहार नहीं किया, आपने करीब बुलाया और मोहब्बत से आपने उससे पूछा कि भाई अगर जो है कोई आदमी तू ये जो जिना का इर्तिकाब करेगा वो किसी न किसी औरत के साथ ही करेगा, उसी के साथ तो जिना किया जा सकता है, तो ये बतलाओ कि अगर कोई आदमी तुम्हारी माँ के साथ ऐसी हरकत करे तो तुम उसको गवारा करोगे? कहा हरगिज नहीं। तुम्हारी बेटी के साथ? कहा हरगिज नहीं। तुम्हारी खाला और फूफी के साथ? कहा हरगिज नहीं। तुम्हारी बहन के साथ? तो कहा हरगिज नहीं। तो जिसके साथ तुम जिना करोगे वो भी तो किसी की माँ है, किसी की बेटी है, किसी की बहन है, किसी की खाला और फूफी है, क्या वो उसको गवारा करेगा? ये जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तालीम दी वो हमारे लिए हर मैदान में मशाले रहा है। जब हमारा नफ्स जो है हमें बदनिगाही पर आमादा कर रहा हो तो किसी औरत को गलत और शहवानी निगाह से देखने से पहले आदमी सोच ले कि मैं इस औरत को जो शहवत भरी निगाहों से देख रहा हूं, क्या कोई आदमी मेरी माँ को इस तरह देखे तो मैं उसको पसंद करूंगा? मेरी बीवी को इस तरह देखे तो मैं इसको पसंद करूंगा? मेरी बेटी को इस तरह देखे तो मैं इसको पसंद करूंगा? मेरी बहन को इस तरह देखे तो मैं पसंद करूंगा? तो जब मैं अपने लिए इस चीज को पसंद नहीं कर सकता तो भला मैं दूसरों की माँ बहन बेटी बहन और जो है उनकी बीवियों को क्यों इस तरह शहवत भरी निगाहों से देखूं? ये गोया हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की शान तरबियत देखिए कि आपने एक ऐसे तरीके से उसको समझाया कि यही सोच आदमी अगर अपने अंदर पैदा कर ले तो हर किस्म के इस तरह बदनिगाही के गुनाहों से अपने आप को आसानी से बचा सकता है। यही इसीलिए तो हदीस आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अहिब लिन्नास मा तुहिब बोले नफ्स के, लोगों के लिए वही चीज पसंद करो जो अपने लिए पसंद करते हो, लोगों के लिए वह चीज ना पसंद करो जो अपने लिए ना पसंद करते हो। हमने दो पैमाने बना रखे हैं, अपने लिए एक चीज को ना पसंद करते हैं लेकिन लोगों के साथ वही मामला हम करते हैं। अल्लाह ताला के यहाँ ये चीज गवारा नहीं है। अल्लाह की तमाम बंदियां हैं, अल्लाह के लिए तो सब क्या है, बराबर हैं, इसीलिए अल्लाह ताला ने जिना को हराम करार दिया। हाँ, कोई आदमी निकाह के निकाह का जो जरिया शरीयत का बतलाया हुआ है कि उस जरिए के को इख्तियार करके आदमी उस औरत को अपने लिए क्या कर सकता है, हलाल कर सकता है, उसके बाद अगर वो उसके साथ सोहबत करता है तो कोई बात नहीं। जैसे एक बाप अपनी बेटी को अपने जो है रजामंदी के साथ किसी के निकाह में देता है, निकाह हो गया तो बाप को कभी नागवार नहीं होगा कि मेरा दामाद मेरी बीवी मेरी बेटी के साथ ऐसा मामला क्यों करता है, सोचता भी नहीं। बल्कि अगर इन हुकूक की अदायगी में उसकी तरफ से कोताही हो तो शिकायत पैदा होती, समझाया कि नहीं, वहां नाराजगी का सवाल नहीं। तो जो तरीके शरीयत ने बतलाए हैं, अल्लाह की सारी बंदियां अल्लाह की बंदियां हैं, अल्लाह इसको गवारा नहीं करते कि अल्लाह की किसी बंदी के साथ कोई आदमी इस तरह गलत निगाहों से, शहवत भरी निगाह से देखे जिसका देखना उसके लिए जायज न हो। हदीस में आता है कि एक मर्तबा इस तरह जिना की बात आई तो हजरत असाद इब्ने उबादा रजी अल्लाह ताला अन्हो जो कबीले खजरज के सरदार थे, तो उन्होंने एक यूं कहा कि मैं तो अगर अपनी बीवी के साथ किसी अजनबी आदमी को देख लूं ना तो मैं तो तलवार से उसका सर उड़ा दूंगा। तो उनका ये जुमला सुनकर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि तुमको ये गैरत की बात है कि तुमको हजरत साहब की गैरत के ऊपर ताज्जुब होता है, मैं उनसे ज्यादा बागैरत हूँ और अल्लाह ताला मुझसे ज्यादा बागैरत है, इसीलिए उन्होंने अल्लाह ताला ने जिना को हराम करा दिया। जिना करने वाला एक नाजायज और गलत तरीके से एक औरत को इस्तेमाल कर रहा है, अल्लाह को ये गवारा नहीं, अल्लाह ताला उसको सजा देंगे। हाँ, अगर निकाह के बाद इस्तेमाल करता तो कोई इश्काल की चीज नहीं थी। तो बहरहाल कहने का हासिल ये है कि ये आंखों को गलत इस्तेमाल करना, तो बहुत से लोग ये उजर पेश करते हैं कि हमें अपने जज्बात के ऊपर कंट्रोल नहीं है, हम अपनी ख्वाहिश से मगलूब हो जाते हैं और बदनिगाही का हमसे इर्तिकाब हो जाता है, ये नफ्स का धोखा है। हकीकत जैसा कि मैंने कहा ना, यही लोग जैसा अगर उनको मालूम हो जाए कि मैं बदनिगाही कर रहा हूँ, उसका पता फलां फलां को चल रहा है, तो वो फौरन अपने आप पर क्या कर लेंगे, कंट्रोल कर लेंगे। जब बंदों के लिए आप अपने आप को कंट्रोल कर सकते हैं उनके डर से, समझाया कि नहीं, तो अल्लाह के डर से क्यों अपने आप पर कंट्रोल नहीं करते। तो कहने का हासिल ये है कि आंख जैसी नेमत जो अल्लाह तबरक तआला ने हमें अता फरमाई है, अब उनको हम अपनी जरूरतों में, अपनी मसलहतों में, यानी जिन चीजों को देखने से हमें क्या होता है, फायदा होता है, जरूरत तो उसको कहते हैं कि जहां इस्तेमाल न करें तो हमको क्या होगा, नुकसान होगा, और मसलहत वो कहलाती है जहां इस्तेमाल करने में हमको क्या होता है, फायदा होता है। वहां जरूरत और मसलहतों में इस्तेमाल करने की अल्लाह ताला ने क्या दी है, इजाजत दी है। उसके खिलाफ अल्लाह ने जहां मना किया वहां अगर इस्तेमाल करेंगे तो ये आंख जैसी नेमत की क्या हो जाएगी, नाशुक्री हो जाएगी। ऐसी यूं समझिए कि अल्लाह ताला ने हमें जबान अता फरमाई। जबान अल्लाह तबरक तआला की कितनी बड़ी नेमत है। अलम नजअल लहु ऐनैन व लिसानम व शफतैन। कुरान में अल्लाह ताला ने अपनी इस नेमत को बयान किया है, क्या हमने इंसान के लिए दो आंखें और जबान और दो होंठ नहीं बनाए। गोया अल्लाह अपनी इस नेमत को गोया बतौर एहसान के जिक्र फरमा रहे हैं। जबान अल्लाह की ऐसी अजीब और गरीब नेमत है कि आदमी जब से बोलना सीखता है बराबर ये बोलने का सिलसिला मौत तक जारी रहता है, ना उसमें कुछ तेल डालना पड़ता है, ना उसकी सर्विस कराने की पड़ती है, ना ओवरहॉलिंग करानी पड़ती है। और फिर जो कमाल की बात तो यह है कि अल्लाह ताला ने आदमी के दिलो दिमाग और जबान के साथ आपस में ऐसा कॉन्टेक्ट कर दिया, रब्ता कायम कर लिया कि जहां आदमी ने इरादा किया फौरन जबान अपना काम शुरू कर देती, बोलना शुरू कर। ऐसा नहीं कि तुम स्विच ऑन करो फिर वो बोलना चालू करेगी तो देर हो जाएगी, इतनी देर में तो समझाएगा नहीं, ऐसा नहीं। कुदरत का अजीब व गरीब निजाम है, इधर दिल में इरादा हुआ और जबान ने अपना काम करना शुरू कर दिया। एक ऐसी अजीब व गरीब नेमत अल्लाह ताला ने हमें अता फरमाई है। लेकिन साथ ही अल्लाह तबरक ताला ने हमें जो है ताकीद फरमाई कि उसको फला फला काम में इस्तेमाल मत करना, जबान के जरिए से झूठ मत बोलना, حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں ایاکم والکذیب فإن الکذیب یہدی الی الفجور وإن الفجور یہدی الی النار. تم اپنے آپ کو جھوٹ سے بچاؤ, اس لیے کہ جھوٹ آدمی کو گناہ کے راستے پر لے جاتا ہے اور گناہ والا راستہ آدمی کو جہنم تک پہنچاتا ہے. یہ جھوٹ حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا آدمی جب جھوٹ بولتا ہے تو رحمت کا فرشتہ ایک میل دور اس سے چلا, اس کے منہ سے ایسی بدبو آتی ہے کہ اس بدبو کی وجہ سے فرشتہ ایک میل دور چلا جاتا ہے. حضور سے پوچھا گیا کہ مومن بزدل ہو سکتا ہے کیا؟ ہو سکتا ہے. مومن بخیل ہو سکتا ہے؟ ہو سکتا ہے. جھوٹا ہو سکتا ہے کہ جھوٹا نہیں ہو سکتا. تو بہرحال یہ جھوٹ سے آپ نے منع فرمایا. اب ہم جو ہے اپنی گفتگو میں اپنے معاملات میں بے دریک جھوٹ کا ارتکاب کرتے ہیں, ہمیں احساس تک نہیں ہوتا کہ میں اس جھوٹ کے ذریعے سے اللہ کی نافرمانی کر رہا ہوں, اللہ کی نعمت کی ناشکری ادا کر رہا ہوں. غیبت سے منع کیا اللہ تعالیٰ نے, قرآن میں باری تعالیٰ نے فرمایا وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا أَيُحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ, کہ تم میں سے کوئی کسی کی غیبت نہ کرے. کیا تم اس بات کو تم میں سے کوئی آدمی یہ پسند کرتا ہے کہ وہ اپنے مرے ہوئے بھائی کا گوشت کھائے؟ اس کو تو تم ناپسند کرتے ہو. قرآن میں اللہ تعالیٰ نے غیبت کی ایک ایسی خطرناک مثال دی کہ مردار کا گوشت, اور وہ بھی انسان کا, اور انسان بھی کون؟ اپنا بھائی. تو کہ جیسے وہ ہے اس طرح غیبت کرنا بھی اسی طرح ہے. تو بہرحال یہ اس سے منع کیا, اور پھر اس کے باوجود ہماری مجلسوں میں ہماری گفتگو میں وہ غیبت کا ارتکاب ہوتا ہے. غیبت کر کے اللہ کی اس زبان جیسی بڑی اونچی نعمت کی ہم کیا کرتے ہیں؟ ناشکری کرتے ہیں. جھوٹ, غیبت, چغلی. حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم فرمایا لا يدخل الجنة قطاط, چغلی کرنے والا جو ہے جنت میں داخل نہیں ہوگا. مانا کہیں آ گیا, اب اسی زبان سے ہم چغلی کا ارتکاب کرتے ہیں. سب و شتم, گالی دینے سے منع کیا, اسی زبان کو ہم گالی میں استعمال کرتے ہیں. یہ دیکھو اتنی بڑی نعمت جو اللہ تعالیٰ نے ہمیں عطا فرمائی ہے کہ ان غلط کاموں کے ذریعے سے ہم اللہ کی اس نعمت کی ناشکری اور اللہ کو ناراض کر رہے ہیں, ہمیں احساس تک نہیں ہوتا. غلط جگہ استعمال کیا, کبھی ہم نے نہیں سوچا کہ ہم اس نعمت کو کہاں غلط جگہ استعمال کر کے اللہ کو ناراض کر رہے ہیں. حالانکہ یہ تو ایک ایسی عجیب و غریب چیز ہے کہ ہم جتنا اللہ کی یاد میں ذکر میں اس کو استعمال کرتے نا, اتنا ہی ہمارے لیے اس میں کیا تھا؟ فائدہ. حدیث پاک میں آتا ہے نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کیا کہ التسبیح نصف المیزان والحمدللہ یمنعہ, کہ سبحان اللہ یہ نامہ اعمال توڑنے کے ترازو کو آدھا بھر دیتا ہے, اور الحمدللہ جو ہے وہ پورا اس کو بھر دیتا ہے. حضور صلی اللہ علیہ وسلم, اور یہ بھی آیا بخاری شریف کی روایت ہے کہ سبحان اللہ وبحمدہی, کوئی آدمی ایک دن میں 100 مرتبہ پڑھے گا تو اس کے سارے گناہ معاف ہو جائیں گے, چاہے وہ سمندر کے جگ کے برابر ہی کیوں نہ ہو. اور اسی طرح یہ بھی آتا ہے حدیث کے اندر کہ کسی آدمی نے 100 مرتبہ صبح اور 100 مرتبہ شام کو سبحان اللہ اگر پڑھا تو ایسا جیسے کہ اس نے 100 حج کیے. اور جس نے صبح 100 مرتبہ صبح اور 100 مرتبہ شام کو الحمدللہ پڑھا تو ایسا جیسے اس نے اللہ کے راستے میں جہاد کے لیے 100 گھوڑے لوگوں کو سوار ہونے کے لیے دیے. اور جس نے 100 مرتبہ صبح اور 100 مرتبہ شام کو لا الہ الا اللہ پڑھا تو گویا حضرت اسماعیل کی اولاد میں سے اس نے 100 غلام آزاد کیے. کتنا سستا سودا ہے. سبحان اللہ 100 مرتبہ پڑھنا, 2 منٹ میں آپ سبحان اللہ پڑھ لیں گے, اس پر اتنا بڑا ثواب. 100 صبح 100 مرتبہ پڑھنا ہے, شام کو 100 مرتبہ پڑھنا ہے, اور 100 حج کا ثواب مل جائے گا. لیکن کبھی ہمیں خیال نہیں آتا کہ یہ فضیلت ہم حاصل کریں. یا جیسے حدیث میں آتا ہے حضور نے فرمایا لا حول ولا قوت الا باللہ, یہ 99 بیماریوں کا علاج اور دوا ہے, جس میں سب سے کم درجہ غم ہے. اب غم جو ہے کتنا ایسی چیز ہے کہ ہم اس کو دور نہیں کر پاتے, لیکن لا حول ولا قوت سے یہ چیز بھی ختم ہو جائے گی. اب بہرحال زبان کے صحیح استعمال پر نبی کریم صلی اللہ علیہ وسلم نے کیسی بشارتیں سنائی. من یزمن لی ما بین لحیی و ما بین رجلی ازمن لہ الجنہ. بخاری شریف کی روایت ہے کہ جو آدمی اپنے اس عضو کی جو دو جبڑوں کے درمیان میں ہے اور اس عضو کی جو دو ٹانگوں کے درمیان میں ہے, پہلا یعنی زبان اور دوسرا شرمگاہ, اس کی مجھے گارنٹی دے, یعنی ان عضووں کو غلط استعمال نہیں کرے گا, بے جا استعمال نہیں کرے گا, تو میں اس کو جنت کی گارنٹی دیتا ہوں. خالی بچنا ہے. یہ بھی قدرت کا نظام دیکھو, دنیا میں کسی کام کے نہ کرنے پر کوئی معاوضہ ملتا, یہ نہیں کرو گے تو ہم تم کو اتنی تنخواہ دیں گے, ایسا کہیں نہیں ہوتا. لیکن اللہ تعالیٰ کے یہاں دیکھو, تم یہ نہیں کرو گے تو تم کو یہ ثواب ملے گا, زنا سے بچو گے, بد نگاہی سے بچو گے تو یہ ثواب ملے گا, اپنی زبان کو غلط کاموں سے بچاؤ گے, حفاظت کرو گے تو جنت کی گارنٹی. تو کسی کام کے نہ کرنے پر بھی اللہ تعالیٰ کے یہاں کیا ملتا ہے؟ ثواب اور اجر ملتا ہے. یہ تو اللہ تعالیٰ ہی کا فضل و کرم ہے, لیکن ہم اس سے بھی فائدہ اٹھانے کے لیے تیار نہیں ہیں. غلط استعمال کر کے اللہ کی ناراضگی مول لیتے ہیں, زبان کی ناشکری کے مرتکب ہوتے ہیں. بخاری شریف کے اندر روایت ہے کہ کبھی کوئی آدمی اللہ کی رضامندی والا کوئی کلمہ اپنی زبان سے بولتا ہے, اور جس وقت بول رہا ہوتا ہے اس کو کوئی پرواہ بھی نہیں ہے, اس کو یہ خیال اور دھیان بھی نہیں کہ میں اتنی اونچی بات اپنی زبان سے بول رہا ہوں, لیکن اس کے بولنے کی وجہ سے اللہ تعالیٰ اس کے بہت سارے درجات جنت کے اندر بلند کر دیتے ہیں. اور کوئی بندہ اللہ کی ناراضگی والا کوئی کلمہ اپنی زبان سے بولتا ہے, جس وقت بول رہا ہوتا ہے اس کو کوئی پرواہ اور خیال اور دھیان بھی نہیں کہ میں اتنی خطرناک چیز اپنی زبان سے نکال رہا ہوں, اور اس کی وجہ سے اللہ تعالیٰ اس کو جہنم کے اندر اتنا دور جتنا مشرق و مغرب کے درمیان میں فاصلہ ہے ڈال دیتے ہیں. تو اب دیکھیے, 100 سال کا کافر کلمہ شہادت پڑھ لے تو وہ کیا ہو جائے گا؟ اب تک 100 سال کی بدعملیوں کی وجہ سے وہ جہنم کا حقدار تھا, لیکن ایک مرتبہ سچے دل سے کلمہ شہادت پڑھ لیا, مومن ہو گیا اور جنت کا حقدار بن گیا. یہ زبان کی کرامت دیکھو. اور اسی زبان سے کوئی مومن اگر کلمہ کفر کہہ دیتا ہے تو سارے اعمال ہفت ہو جائیں گے اور وہ جہنم کا حقدار ہو جائے گا. گویا یہ ایک ایسی نعمت ہے جس کا کوئی اندازہ نہیں کر سکتا. تو اللہ تعالیٰ نے یہ ساری نعمتیں دی, زبان دی, آنکھ دی, کان دیے, ہاتھ دیے. یہ ہاتھ کائے کے لیے دیے؟ ہمیں اپنی ضرورتوں کو پورا کرنے کے لیے, اور ساتھ ہی اللہ کے دوسرے بندوں کو فائدہ پہنچانے کے لیے. اس کے ذریعے سے ہم ظلم کریں, لوگوں کو ستائیں, تکلیف پہنچائیں. حضور فرماتے ہیں المسلم من سلم المسلمون من لسانه ویده, مسلمان پکا اور کامل مسلمان وہ ہے جس کی زبان اور ہاتھ کی ایذاؤں سے دوسرے مسلمان کیا ہوں؟ محفوظ رہیں. اب اگر کوئی آدمی دوسروں کو تکلیف پہنچاتا ہے اپنی زبان سے یا ہاتھ سے, تو وہ کامل مسلمان کہلائے جانے کا حقدار نہیں. پاؤں کائی کے لیے دیے؟ ہمیں اپنی ضرورتوں میں استعمال کرنے کے لیے. یا ان پاؤں کے ذریعے سے جو ہے وہ ایسے کام کرو جس سے اللہ کیا ہو؟ راضی ہو, اللہ کے بندوں کو راحت پہنچانے کے لیے. اگر اس کے خلاف استعمال کریں گے گناہ کے کام میں, ناجائز کاموں میں, تو یہ اس بہت بڑی ناشکری. یہ ساری نعمتوں کا یہ حال ہے. مال, اب جن لوگوں کے پاس مال ہے تو یہ مال اللہ کا دیا ہوا ہے, اللہ کی نعمت ہے. تو اب ہم لوگ اسی نعمت کو اللہ کی نافرمانی میں, جہاں اللہ تعالیٰ نے منع کیا ہے وہاں استعمال کر کے اس کی کیا کرتے ہیں؟ ناشکری اور ناقدری کرتے ہیں. تو یہ گویا ان الانسان لربہ لکنوت, بے شک انسان اپنے پروردگار کا بڑا ناشکر ہے. یہ دوسری قسم کی ناشکری کہ اللہ کی وہ تمام نعمتیں جو اللہ نے انسان کو اپنی انسانی ضرورتوں یا اس کی مصلحتوں کے پیش نظر عطا فرمائی ہیں, اور انہوں نے کچھ پابندی عائد کر دی کہ اس کو فلاں فلاں جگہ استعمال نہ کیا جائے, ان نعمتوں کو انسان اللہ کی نافرمانی اور اللہ کی ناراضگی کے کاموں میں استعمال کر کے گویا ان نعمتوں کی کیا کرتا ہے؟ یہ دوسری قسم کی ناشکری, وہ پہلے درجے کی. یہ تیسری قسم ہے, انشاءاللہ آئندہ مجلس میں اس کو بیان کریں گے. اللہ تعالیٰ ایسی ناشکریوں کا ارتکاب کرنے سے ہماری حفاظت فرمائے.
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما تیری یاد سے ہمارے دلوں کو آباد فرما دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما ہماری تمام ضرورتوں کی تو اپنے خزانے غیب سے کفالت فرما ہمیں کسی کا محتاج اور دستنگر نہ بنا ہماری روزیوں میں برکت اور وسعت عطا فرما ہماری اولادوں کو اے اللہ عقائد حق علوم نافع اعمال صالح اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے اے اللہ ہمیں اور ہمارے تمام متعلقین کو نماز کا قائم کرنے والا بنا دے نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا نماز کا خشوع خضوع ہمیں عطا فرما نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمول فرما عبادتوں کا اہتمام نصیب فرما معاملات کی درستگی عطا فرما معاشرت کا حسن عطا فرما آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما آپس کی حق تلفیوں سے اے اللہ تو ہماری پورے پوری حفاظت فرما اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما یہاں موجود اور اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما جو مانگا وہ بھی عطا فرما مانگنے سے رہ گیا وہ بھی عطا فرما آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے آئندہ بھی اب بھی محروم نہ فرما ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم صلی اللہ تعالی علی خیر خلقہ سیدنا ولانا محمد وآلہ وصحابہ اجمعین برحمتک یا
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔